हिब्रू 13 अध्यायको 4 पद म पढ्न लागिरहेको छु। अनि आज हामीले अध्ययन गर्न लागेको विषय चाहिँ विवाह के हो भन्ने विषयमा, विवाह भनेको के हो। अनि यो पदमा चाहिँ यो शब्द हामीले पाउँछौ, विवाह सबैको बीचमा आदरको योग्य मानियोस् र ओछ्यान निष्कलङ्क रहोस्, तर व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ, परमेश्वरले दण्ड दिनुहुनेछ। कसलाई? व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई। तर विवाह चाहिँ ठिक छ भन्नुभएको छ, विवाह चाहिँ सबैको बीचमा आदरको योग्य हुन्छ, त्यो असल हुन्छ र ओछ्यान निष्कलङ्क हुन्छ। विवाहको सम्बन्ध नराम्रो होइन भनेर भनेको छ। अब हामीले पहिला त बुझ्नु पर्यो त्यसो के हो यो विवाह भनेको। विवाह भनेको के हो? एउटा पुरुष र स्त्रीलाई कुन कुराले पति पत्नी बनाउँछ? यो महत्वपूर्ण प्रश्न। हामीले परमेश्वरलाई चिन्न अगाडि, हामीले यो परमेश्वरको वचन बाइबल सुन्न अगाडि हामी अन्धकारमा थियौँ, होइन त? अनि त्यसैले हामीले बुझ्दैनथ्यौँ यो संसार कहाँबाट आयौँ, देखि लिएर हामी कहाँबाट आयौँ, कहाँ जाने हो, होइन त? हामीले केही जान्दैनथ्यौँ। अझ हामी के को लागि बनायौँ अनि म चाहिँ के को निम्ति हो जान्दैनथ्यौँ। अनि परिवार कहाँबाट आयो, के को लागि हो, त्यो पनि जान्दैनथ्यौँ। अनि त्यसैले गर्दा हाम्रो चाहिँ आफ्नै आफ्नै विचारहरू हुन्थ्यो, हामीले जे जे अरूबाट सुनेका थियौँ संसारको रीति अनुसार हामी चल्दथ्यौँ। अघि भाइले पढिदिनु भएको थियो नि सिद्धिमा, हामी सबै चाहिँ एक समय त्यो अन्धकारको शासक सैतान र संसारको आफ्नै सोचाइ, हाम्रो आफ्नै कुइच्छाहरूमा चाहिँ हामी जीवन बितायौँ। हामी मरेका थियौँ भनेको छ, अघि पढ्दाखेरि सुन्नुभयो, हामी मरेका थियौँ अपराध र पापहरूमा, तर परमेश्वर जो दया गर्नुभयो, धनी हुनुहुन्छ, उहाँको महान प्रेमको कारणले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। अब हाम्रो आँखा उहाँले खोलिदिनु भएको छ अनि हामीलाई चाहिँ परमेश्वरकै वचन दिनुभएको छ। अनि यो कुराहरू पढेर चाहिँ हामी अब बुझ्न सक्छौँ ती सब कुराहरू जुन अघि भने अनि कहीँ अरू थुप्रै कुराहरू। अनि आज चाहिँ हामीले एउटा कुरा अध्ययन गर्नलाई चाहिँ यो विवाह भनेको के हो त्यो पढ्नु अगाडि चाहिँ हामीले यो पनि म पढ्दिनेछु, तपाईँले पल्टाउनु त पर्दैन, तर यशया 55:8-9 यस्तो लेखेको छ कि मान्छेको विचार र परमेश्वरको विचार एकदम फरक हुन्छ। कहाँसम्म फरक भने परमेश्वरले नै भन्नुहुन्छ, किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्, परम प्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अल्गा छन्। अब परमेश्वरले अब आफ्नो सन्तान बनाएपछि उहाँले चाहिँ हाम्रो त्यो असल उच्च उहाँको ठिक विचारहरूमा चाहिँ हामीलाई डोर्याउँदै हुनुहुन्छ, त्यसैले हामी यहाँ जुट्नुपर्छ। अब आज चाहिँ मैले भनिहालेँ एउटा यसो हेर्दाखेरि सामान्य कुरा है, भइरहेको कुरा, त्यही कुरा त हामीले नबुझेको हुनसक्छ, आफूलाई जाँच्नुहोस्। परमेश्वरकै तरिकाले तपाईँले सोच्नु भएको थियो कि थिएन? आज परमेश्वरको वचनबाट उहाँको विचार तपाईँले सुन्नुहुनेछ, मेरो विचार होइन नि फेरि है, यो चाहिँ परमेश्वरको विचार हो, उहाँको वचनबाट म बताउनेछु। विवाह के हो? एउटा पुरुष एउटा स्त्रीलाई कुन कुराले उसलाई चाहिँ पति र पत्नी बनाउँछ, कुन कुराले चाहिँ उनीहरू अब श्रीमान श्रीमती हुन्छ? अब त्यसैले हामीले चाहिँ निर्धारण गर्नुपर्ने कुरा के हो भने पहिला चाहिँ एक, कुन चाहिँ कार्यले पुरुष र स्त्रीलाई पति पत्नी बनाउँछ? पहिला चाहिँ उनीहरू चाहिँ एउटा केटाकेटी मात्र थियो, पुरुष स्त्री मात्र थियो, अब त उनीहरू त श्रीमान श्रीमती रे, अब कसरी भयो, कुन कार्यले, त्यो कुरा हामीले निर्धारण गर्नु पर्यो। नम्बर दुई चाहिँ एउटा विवाहित अवस्थामा प्रवेश भइसकेपछि त्यो विवाहित अवस्थालाई चाहिँ केलाई भनेर भन्ने है, उनीहरू विवाहित छ भन्यो भने अब के कारणले उनीहरू विवाहित छ भन्ने, अथवा उनीहरू चाहिँ विवाहित छैन है, अब के कारणले उनीहरू छैनन्, हामीले चाहिँ त्यो खुट्याउनु पर्यो अब परमेश्वरको वचन अनुसार। त्यसैले कुनै पनि दुईजनालाई होइन पुरुष स्त्रीलाई एक्लो जीवनबाट, उनीहरू एक्लो एक्लो थिए, अब उनीहरू विवाहित जीवनमा उनीहरूलाई प्रवेश गराउने अथवा उनीहरू विवाहित भयो भनेर उनीहरूलाई शुरूआत गराउने काम त्यहाँ निश्चय नै छ है। अब अनि विवाहित जीवनमा प्रवेश भइसकेपछि अब उनीहरू चाहिँ विवाहित हुन् भनेर उनीहरू निरन्तर अब पति पत्नी हुन् भनेर उनीहरूलाई निरन्तरता दिने त्यो अवस्था उनीहरूको विवाहित अवस्था भन्ने पनि छ, हामीलाई थाहा छ त्यो कुन कुरा हो त जसले हामीलाई जब दुईजनालाई चाहिँ विवाहमा प्रवेश गराउँछ र केले गर्दा दुईजना चाहिँ विवाहित छ भनिन्छ। अब हामीलाई चाहिँ परमेश्वरले नै नर र नारी बनाउनु भएको कुरा त हामीलाई थाहा छ, पहिला त थाहा थिएन, अब कहाँबाट आएँ म त थान्थेँ म बाँदरबाट आएका तपाईँले चाहिँ के थान्नुहुन्थ्यो कुनै, तर अब परमेश्वरको ज्योतिमा आएपछि है मलाई सत्य कुरा थाहा छ है परमेश्वरले नर र नारी सृष्टि गर्नुभएको है अनि त्यो नर र नारीलाई होइन आदम र हव्वा तपाईँलाई थाहा छ सुरुमा नै परमेश्वरले उनीहरूलाई विवाहको लागि है वैवाहिक सम्बन्धको लागि उनीहरूलाई तयार पार्नुभएको हो पहिल्यै अनि साथै उनीहरूलाई चाहिँ विवाहित अथवा उनीहरूलाई विवाहको संस्था भन्ने अस्ति दुई हप्ता अगाडि हामीले अध्ययन गर्दा चाहिँ उनीहरू चाहिँ अब परिवार भन्ने सुरु गराउनु भएको परमेश्वरले गराउनु भएको है अनि त्यसैले परमेश्वरले नै यो स्थापना गर्नुभएकोले विवाहको बारेमा अन्तिम अधिकार होइन विवाह भनेको यो हो भन्ने अधिकार कसलाई छ परमेश्वरलाई मात्र छ कुनै मान्छेलाई छैन है कसैलाई पनि छैन उहाँलाई मात्र छ उहाँले गराएको उहाँले सुरु गराएको उहाँले नै हामीलाई परिभाषा दिनुपर्छ त्यसैले विवाह के हो भन्ने बारेमा उहाँको प्रष्ट विचार पक्कै पनि छ अनि त्यो पक्का परिभाषा पनि त्यहाँ छ त्यसैले परमेश्वरको अनुसार चाहिँ विवाहको परिभाषा कहाँ पाउने यो बाइबलमा पाउने उहाँको वचन यही मात्र छ है त्यसैले यहाँ पल्टाउनु पर्छ हामी कहाँ पल्टाउँ उत्पत्ति 2:18 हामीले पहिला हेरौँ उत्पत्ति 2:18-24 म पढिदिनेछु फेरि परमप्रभु परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु परमप्रभुले सबै वन पशु र आकाशका सबै पंक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भने हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनु भयो आदम कहाँ र मानिसले हरेक प्राणीलाई जे जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो अनि मानिसले नै सबै पालिने पशु आकाशका पंक्षी र सबै वन पशुहरूका नाउँ राखे तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिसका ल्याउनु भयो मानिसले भने यो त मेरो हाडको हाड र मासुको मासु हो तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन् 24 यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन् अब विवाह के हो भनेर चाहिँ हामी बुझ्न चाहिरहेका छौँ परमेश्वरको वचनमा अब कतिपय मान्छेहरूको विचार यो छ विवाह नभएको दुईजना व्यक्तिहरूले यौन सम्पर्क भनेको शारीरिक सम्पर्क गरेपछि उनीहरू चाहिँ पति पत्नी हुन्छ धेरैको सोचाइमा यो छ अर्थात उनीहरूको सोचाइ अनुसार चाहिँ औपचारिक रूपमा बिहे नगरिकन उनीहरूको सम्पर्क हुनु नै यौन सम्पर्क हुनु नै त्यो विवाह हो भनेर उनीहरूले सोच्छन् अनि कोही कोही विश्वासीहरूले चाहिँ बाइबलबाट नै त्यो कुरा चाहिँ प्रमाणित गर्न खोज्छन् जस्तो कि मत्ती उन्नाइसको 4-6 प्रभु येशूलाई चाहिँ त्यहाँ फरिसी भन्ने यहुदीहरूले आएर एउटा पुरुषले एउटा आफ्नो श्रीमतीलाई स्वास्नीलाई त्याग्न मिल्छ कहिले कहीँ कुनै कुनै अवस्थामा भनेर सोध्न आए प्रभु येशूले यस्तो जवाब दिनुभयो 4-6 अनि उहाँले जवाब दिएर तिनीहरूलाई भन्नुभयो के तिमीहरूले पढेका छैनौ सुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो र उहाँले तिनीहरूलाई नर र नारी बनाउनु भयो र भन्नुभयो यही कारणले गर्दा मानिसले बाबु र आमालाई छोड्नेछ र आफ्नी स्वास्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछन् यसै कारण तिनीहरू अब उसो दुई होइनन् तर एउटै शरीर हुन् यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले अलग नपारोस् अनि उनीहरूले यो खण्डलाई चाहिँ अर्को एउटा खण्डसँग जोडेर चाहिँ उनीहरूले भन्छन् एउटा पुरुष र स्त्री चाहिँ खालि उनीहरू एक शरीर बन्यो भने उनीहरूले खालि यौन सम्पर्क गर्यो भने चाहिँ उनीहरू श्रीमान श्रीमती भयो भनेर सोच्छन्। अब उनीहरूले यसलाई चाहिँ केसँग अर्को पदलाई त्यस्तो भनेको जस्तो लाग्छ भने पहिलो कोरिन्थी त्यहाँ पनि हेरौँ त्यसैले पहिलो कोरिन्थी 6:15-16 कोरिन्थका विश्वासीहरूलाई पावल प्रेरितले चाहिँ यसरी चिठीमा लेखेका छन्। उनीहरूको बीचमा केही समस्याहरू थियो, पापको समस्याहरू थियो। अनि पहिलो कोरिन्थी 6:15 भन्छ तिमीहरूका शरीर ख्रिष्टका अङ्गहरू हुन्। विश्वासीको शरीर ख्रिष्टका अङ्ग हुन्, के यो तिमीहरूलाई थाहा छैन? तब के म ख्रिष्टका अङ्गहरू लगेर वेश्याका अङ्गहरू बनाऊ? कदापि हुँदैन। अनि 16 पदमा अथवा जो वेश्यासँग मिल्छ ऊ त्योसँग एउटै शरीर हुन्छ, के यो तिमीहरूलाई थाहा छैन? किनकि उहाँ भन्नुहुन्छ ती दुई एउटै शरीर हुनेछन्। अब यो दुईटा खण्ड पढ्दाखेरि त कस्तो कस्तो लाग्न सक्छ भने यो अनुसार त खालि एउटा पुरुष र स्त्री चाहिँ उनीहरू शारीरिक सम्पर्क मात्र गर्ने बित्तिकै उनीहरू त एउटै शरीर अथवा एउटै शरीर भनेको त विवाह भइहाल्यो, किन बाइबलमा त अब उनीहरू एउटै शरीर भनेको छ। अर्थात् उनीहरूले यसो भन्छन् तर्क, अब यौन सम्बन्धले नै बन्धनपूर्ण सम्बन्ध ल्याउँछ, त्यसद्वारा एउटै शरीर हुन्छन् र एक शरीर सम्बन्ध भनेको त स्थायी हो, बन्धनकारी हो, मानिसले तोड्न मिल्दैन। अनि तोड्नु भन्न साथ त त्यो त छोडेर अर्कोसँग गयो भने त्यो त परस्त्री गमनको पाप हुन्छ भनेर उनीहरूलाई सोचाइ छ। यो पहिलो कोरिन्थी अनुसार चाहिँ एउटा मान्छे जसले व्यभिचार गर्छ अनि त्यो व्यभिचार गर्ने त एउटै शरीर हुन्छ भनेर यहाँ भन्दैछ। त्यसो भए उनीहरूको सोचाइमा चाहिँ व्यभिचारले समेत स्थायी सम्बन्ध सुरु गर्दोरहेछ जस्तो देखिन्छ। अर्थात विवाह नभएको व्यक्तिहरूको यौन क्रियाले नै उनीहरूलाई विवाह गराउँछ भन्ने जस्तो देखिन्छ यहाँ। अनि यो यौन सम्बन्धलाई जुन उनीहरू अब एक शरीर भइसक्यो उनीहरूलाई तोड्नु चाहिँ गलत हुन्छ, त्यो चाहिँ जस्तो देखिन्छ सोचाइ। अर्को कारण पनि छ यस्तो सोचाइ राख्नुमा, व्यवस्था 22 छ, यहाँ पल्टाउनुहोस् एकचोटि, व्यवस्था 22:28-29 यहाँ लेखेको छ। परमेश्वरले इजरायललाई दिनुभएको नियमहरूमा व्यवस्था 22:28 कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्कार गरेको फेला पर्यो भने त्यस पुरुषले त्यस केटीको बाबुलाई चाँदीका 50 सिक्का दिनुपर्छ। त्यस पुरुषले त्यस केटीलाई बलात्कार गरेको हुनाले त्यसलाई आफ्नो स्वास्नी बनाउनुपर्छ र त्यसलाई जीवनभरि त्याग्न पाउने छैन। व्यवस्था 22:28-29 चाहिँ यसरी परमेश्वरको नियम दिएको थियो इजरायलीहरूलाई। अब यो पढ्दाखेरि पनि त्यस्तै देखिन्छ, यो पुरुष र यो मग्नी नभएको केटी जो कन्या थियो उसको उनीहरूको बिहा भएको थिएन तर पुरुषले बलात्कार गरेछ। अनि त्यसपछि त नियमले त के भन्दो रहेछ भने बुवालाई चाहिँ चाँदी एउटा हर्जना तिर्नुपर्ने अनि त्यसपछि चाहिँ त्यो केटीलाई चाहिँ आफ्नो स्वास्नी बनाउनु पर्ने, उसलाई त्याग्नु नहुने। भनेपछि त यौन सम्पर्कले विवाह भएको जस्तो देखिन्छ है, तर होइन। अनि उनीहरूले अरू आधार पनि लिन्छ। अब आदम र हवाको त त्यहाँ विवाह भोज त भएको थिएन होइन, त्यो त दुईजना मात्रै थिए होइन, त्यहाँ कुनै कार्यक्रम भए जस्तो देखिँदैन है। त्यसैले दुई पुरुष स्त्री उनीहरूको शारीरिक सम्बन्ध बिहा भइहाल्छ नि भनेर पनि कतिले सोध्छन् है। अनि त्यस्तै इसहाक र रेबिकाको सम्बन्धमा पनि उनीहरूले यस्तै अर्थ लगाउँछन्। एकचोटि हेर्नुहोस् त उत्पत्ति 24:67 यहाँ पढ्छन्, इसहाकले रिबेकालाई आफ्नै आमा साराको पालमा लगे र विवाह गरे अनि तिनी उनकी पत्नी भइन् र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए। अब यहाँ पनि कोही कोहीले चाहिँ अब उनीहरू सँगै बसेपछि ऊ चाहिँ पत्नी बन्यो, उनीहरूको कुनै कार्यक्रम भएको थिएन त्यसैले शारीरिक सम्पर्कले नै विवाहित जोडी बने जस्तो देखिन्छ। तर अब चाहिँ म तपाईँलाई बताउँछु बाइबलबाट कि वास्तवमा सतहमा यस्तो हेर्दा त्यस्तो देखिए तापनि होसियारीपूर्वक बाइबल हेर्यो भने केलायो भने, जस्तै तपाईँले यसो हेर्दा तपाईँको चामल सफै छ तर यसो केलाउन थाल्दाखेरि त त्यहाँ त अलिअलि ढुङ्गा पो देखा जस्तै है। त्यसैले अब हामीले पनि होसियारपूर्वक केलायो भने चाहिँ के प्रकट हुन्छ भने बाइबलमा विवाह भनेको त्यो होइन, यसको विरुद्धमा धेरै नै अन्य बाइबलीय प्रमाणहरू छन्। नम्बर एक अब सबभन्दा पहिला कुरा के भने यदि दुईटा विवाह नभएको केटा र केटी पुरुष स्त्री चाहिँ उनीहरू शारीरिक सम्पर्क गर्दैमा पति पत्नी बनाउँछ भने त व्यभिचार भन्ने पापै हुँदैन थियो किनकि व्यभिचार भन्ने शब्द भनेको नै दुई विवाह नभएको व्यक्तिहरू बीच चाहिँ शारीरिक सम्पर्क हुन त्यो नै व्यभिचारको पाप भनिन्छ अब कोही कोहीले त भन्छ तर व्यभिचार भनेको चाहिँ अर्कोको स्त्री लानु मात्र हो अनि कतै कतै चाहिँ त्यस्तै अर्थमा नि प्रयोग होला तर अब कम्तीमा दुईटा खण्डमा देखाउँछु जहाँ चाहिँ त्यो अर्थ लाग्दैन मत्ती पन्ध्र अध्यायमा जाउँ त मत्ती पन्ध्र अध्यायको उन्नाइस पद अब प्रभु येशूले मान्छेको हृदयमा भएको पापहरू बताउँदै हुनुहुन्छ अनि उहाँले के भन्नुहुन्छ भने मत्ती पन्ध्रको उन्नाइसमा किनभने हृदयबाट नै खराब विचार हत्या परस्त्री गमन व्यभिचार चोरी झुटा साक्षी निन्दाहरू निस्कन्छन् मानिसलाई अशुद्ध पार्ने कुराहरू यिनै हुन् भनेको छ अब तपाईँले उन्नाइस पदमा देख्नुभयो त त्यहाँ व्यभिचार भन्ने पाप पनि उल्लेख छ अनि परस्त्री गमन भन्ने पाप पनि उल्लेख छ त्यो दुईटा फरक फरक पाप हुन् भनेर लेखेको छ परस्त्री गमन अर्काको श्रीमती अर्काको पत्नीसँग चाहिँ शरीर सम्पर्क गर्नु त्यसलाई परस्त्री गमन भनेको छ अनि एउटा स्त्री पनि अर्काको परपुरुषसँग जानु होइन त्यस्तै खालको पाप हो त्यो परस्त्री गमनमा पर्छ त्यो चाहिँ तर व्यभिचार भनेको चाहिँ वास्तवमा विवाह नभएको एउटा पुरुष र स्त्री चाहिँ शारीरिक सम्पर्क राख्नु अर्को ठाउँमा पनि छ यो कुरा पहिलो कोरिन्थी छको नौमा यसरी हेर्नुहोस् है व्यभिचार र परस्त्री गमन एउटै सूचीमा उल्लेख भएकोबाट के बुझिन्छ भने त्यो दुईटा चिज एउटै होइन है फरक फरक हो अब पहिलो कोरिन्थी छको नौमा के यो तिमीहरूलाई थाहा छैन अधर्मीहरू परमेश्वरका राज्यका हकवाला हुने छैनन् है स्वर्ग जाने छैन धोका नखाओ व्यभिचारीहरू मूर्ति पूजकहरू परस्त्रीगामीहरू पुरूषगामीहरू चोरहरू लोभीहरू मतवालाहरू गाली बक्नेहरू र धुताहरू परमेश्वरका राज्यका हकवाला हुने छैन अब यो नौ पदमा पनि यो दुईटै पाप व्यभिचारीहरू भनेछ अनि फेरि अलिक पर त्यही सूचीमा चाहिँ परस्त्रीगामीहरू पर भनेको अर्काको स्त्री भनेको श्रीमती भन्न खोजेका तर व्यभिचारी भन्ने त छुट्टै छ होइन त्यसैले दुई व्यक्तिहरूको बीचको शारीरिक सम्पर्क कुरा गरेको दुई अविवाहित व्यक्ति शारीरिक सम्पर्क हुनसाथ विवाह हुने भएको भए त विवाह नगरिकन सम्पर्क गर्नु त व्यभिचारको पाप गरेको होइन भन्नुपर्थ्यो हामीले उनीहरूलाई हामीले त भन्नुपर्छ उनीहरूले त एकअर्कालाई बिहा गरेको भन्नुपर्छ त्यसो भए त व्यभिचार भन्ने कुरै हुँदैन थियो संसारमा तरै पनि मत्ती पन्ध्रको उन्नाइसमा पहिलो कोरिन्थी छको नौमा व्यभिचारलाई चाहिँ त्यही अर्थमा प्रयोग भएको छ अनि बाइबलले परमेश्वरको वचनले त यो व्यभिचारको काम चाहिँ यस्तो हो कि पश्चाताप गरिनुपर्छ भनेर बताएको छ दोस्रो कोरिन्थी बाह्रको एघार यो पापै हो भनेछ दोस्रो कोरिन्थी बाह्रको एक्काइस कोरिन्थको मण्डलीमा समस्या थियो अनि विभिन्न समस्या मध्ये चाहिँ यहाँ पावलले भन्दैछ उसले चिठी लेख्दैछ अब म आउँदैछु अनि मैले चाहिँ यहाँ चिठीमा यो लेख्दैछु भनेर दोस्रो कोरिन्थी बाह्रको एक्काइसमा भन्छ कहीँ म फेरि आउँदा तिमीहरूको बीचमा मेरा परमेश्वरले मलाई दिन तुल्याउनुहुन्छ कि र ती पहिले पाप गर्ने र आफूले गरेका अशुद्धता व्यभिचार र कामुकताबाट पश्चाताप नगर्ने धेरैजनाका निम्ति मैले विलाप पो गर्नु पर्ला कि त्यसैले यहाँ चाहिँ यो व्यभिचार चाहिँ पश्चाताप गर्नुपर्ने त्यसबाट फर्कनुपर्ने त्यसलाई त्याग्नुपर्ने काम हो भनेर भनेको छ त्यस्तै गरी प्रकाश दुईको एक्काइसमा पनि अविवाहित व्यक्तिहरू शारीरिक सम्पर्क गर्नु चाहिँ त्यो बिहा गरेको होइन त्यो पाप हो भनेछ प्रकाश दुईको एक्काइसमा अनि मैले त्यसलाई त्यसको व्यभिचारबाट पश्चाताप गर्ने समय दिएँ तर त्यसले पश्चाताप गरिन त्यस्तै गरी प्रकाश नौको एक्काइसमा पनि आउँछ त्यही कुरालाई म अलिकति दुई तिन ठाउँमा देखाइरहेको प्रकाश नौको एक्काइस त्यहाँ पनि भनेछ अनि न त आफ्ना हत्या गर्ने कामहरूबाट न त आफ्ना टुनामुना गर्ने धन्दाहरूबाट न त आफ्ना व्यभिचारहरूबाट न त आफ्ना चोरी गर्ने कामहरूबाट तिनीहरूले पश्चाताप गरे पश्चाताप नगर्ने मान्छेहरूको कुरा गर्दैछ अनि व्यभिचार पनि त्यो सूचीमा छ पश्चाताप गरिनुपर्ने अब एउटा कुरा के भयो होइन किन चाहिँ त्यो शारीरिक सम्पर्क अनुसार विवाह हुन्छ भन्ने त्यो सोचाइ चाहिँ बाइबलीय होइन भनेर एउटा कारण देखाए होइन. दोस्रो चाहिँ के भने यदि दुई विवाह नभएका व्यक्तिहरू उनीहरूको शारीरिक सम्पर्क राख्न साथ उनीहरू पति पत्नी हुने हो भने त बाइबलले विवाह र व्यभिचारको बीचमा भिन्नतै नराख्नु पर्ने होइन. अब एक ठाउँमा पावलले भन्छ नि हेर्नुहोस् न पहिलो कुरन्थी सातमा पल्टाउँदा 28 पदमा हामी पढ्नेछौँ यो सब सत्यहरू हुन् परमेश्वरले भने सब सत्य कुरा सत्य जानेपछि हामी स्वतन्त्र हुन्छ हामी चाहिँ अलमल हुँदैन हामी परीक्षाबाट पढ्न पनि जोगिन्छ पढ्न हामीले गल्ती गर्नबाट पनि जोगिन्छ विश्वासीहरूलाई चाहिँ उनीहरूको प्रश्नहरूको जवाफ लेख्दैछ पावलले तर तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गरेका हुँदैन यहाँ त फरक राखेछ नि व्यभिचार चाहिँ पाप हो पश्चाताप गर्नुपर्छ तर यहाँ विवाह गर्यो भने चाहिँ पाप गरेका हुँदैन भनेछ विवाह चाहिँ पाप होइन भनेछ अनि त्यस्तै अनि कुनै कन्याले विवाह गरी भने पनि उसले पाप गरेकी छैन तर अर्को ठाउँमा चाहिँ व्यभिचार भन्ने चाहिँ बेग्लै कुरा भनेछ पहिलो कुरन्थी छमा जानुहोस् त यहाँ पावल आफैले एक अध्याय अगाडि पहिलो कुरन्थी छको 18 व्यभिचार चाहिँ कस्तो कुरा हो भने त्यसबाट भाग्नुपर्ने कुराहरू पहिलो कुरन्थी छको 18 व्यभिचारदेखि भाग हरेक पाप जो मानिसले गर्दछ त्यो शरीरदेखि बाहिर हुन्छ तर जसले व्यभिचार गर्दछ त्यसले आफ्नै शरीरको विरोधमा पाप गर्दछ त्यसैले विवाह पाप होइन तर व्यभिचार चाहिँ पाप हो हितोपदेश 18:22 हामी हेर्नेछौँ बाइबलमा विवाह राम्रो कुरा हो भने हितोपदेश 18:22 यस्तो लेखेको छ जसले पत्नी पाउँछ उसले असल कुरा पाउँछ र परमप्रभुबाट कृपा प्राप्त गर्दछ असल कुरा पाए होइन तर व्यभिचारबाट त भाग्नुपर्ने कुरा हो है पत्नी पाउनु त राम्रो कुरा हुनेछ. अब त्यस्तै हिब्रु 13:4 विवाह सबैको बीचमा आदरको योग्य मानियोस् हाम्रो नेपालीमा चाहिँ त्यसरी अनुवाद गरेछ र यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ यसको ग्रिकमा हेर्यो भने विवाह सबैको बीचमा आदरको योग्य हुन्छ विवाह राम्रो कुरा हो भने आदरको योग्य कुरा हो व्यभिचार त होइन नि होइन त्यसैले विवाह सबैको बीचमा आदरको योग्य मानियो सो त हुन्छ र ओछ्यान निष्कलङ्ग हुन्छ भनेको मतलब विवाह भइसकेको पुरुष र स्त्रीको बीचमा भएको शारीरिक सम्पर्क चाहिँ निष्कलङ्क हुन्छ अरे त्यो नराम्रो छैन त्यो फोहोर छैन त्यो असल छ भनेर तर अब उल्टो है व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ नरक पुर्याउने पाप यसको लागि ख्रिस्ट चाहिँ मर्दिनु भयो है हामीलाई ख्रिस्टको रगतमा क्षमा छ अनि हामीलाई चाहिँ उद्धार छ हामीले पश्चाताप चाहिँ गर्नुपर्छ त्यसैले विवाह चाहिँ व्यभिचारदेखि बाँच्नको लागि एउटा सुरक्षाको रूपमा पनि पावल प्रेरितले चाहिँ यसरी लेखेको छ एक्चुली अब पहिलो कुरन्थी 7 जानुपर्छ यहाँ हामी पढ्छौ पहिलो कुरन्थी 7:2 तरै पनि व्यभिचार हुन नदिनलाई हरेक पुरुषकी आफ्नै पत्नी होस् र हरेक स्त्रीको आफ्नै पति होस् विवाहले हामीलाई सुरक्षा दिन्छ व्यभिचारबाट विवाह र व्यभिचार चाहिँ वास्तवमा उल्टो कुराहरू विपरीत कुराहरू व्यभिचार चाहिँ रोग जस्तै हो भाग्नु पर्यो त्यसबाट विवाह चाहिँ औषधि जस्तो दुईटा कारण मैले बताए किन चाहिँ शारीरिक सम्पर्क हुँदैमा दुईटा अविवाहित व्यक्तिहरू चाहिँ उनीहरूको विवाह भएको श्रीमान श्रीमती भनेको बाइबलले मान्दैन वास्तवमा. अब तेस्रो कारण म देखाउन लागिरहेछु त्यो चाहिँ के भने यदि दुईटा विवाह नभएको पुरुष र स्त्री चाहिँ उनीहरूको शारीरिक सम्पर्क हुँदैमा उनीहरू पति पत्नी बनाउने हो भन्दा उत्पत्तिदेखि जब पढ्दै जान्छौं कति व्यक्तिहरूले त त्यसो त विवाह भनेकै नबुझेको जस्तो देखिन्छ तर उनीहरूले बुझेको थिएन होला परमेश्वरले बाइबलमा उनीहरूको नमुनाहरू दिनुभएको छ उत्पत्ति 34 जाउँ अब विभिन्न व्यक्तिहरू होइन 5-7 उदाहरण हेर्नेछौँ उनीहरूले विवाह भन्दा के बुझ्थे उत्पत्तिको 34 उत्पत्ति 34:1-4 यहाँ चाहिँ अब हामीले पहिला पनि अध्ययन गरेको अब्राहम त्यसपछि इसहाक त्यसपछि याकुब आए अनि याकुबको 12 छोराहरू थिए अनि कम्तीमा एउटा छोरी पनि थियो उसको नाम पनि यहाँ पढ्छौ अनि उसको जीवनमा भएको घटना यहाँ लेखेको छ याकुबबाट लेयाले जन्माएकी छोरी दिना त्यस ठाउँका स्त्रीहरूसँग भेट गर्न गइन्। त्यस ठाउँका रजौटा हिब्बी हमोरका छोरा सेकेमले तिनलाई देखे र लगेर तिनीसित सहवास गरेर तिनको अपमान गरे। अनि त्यसपछि हामी पढ्छौं तीन पदमा, उनको मन याकुबकी छोरी दिनातर्फ बस्यो, उनले ती कन्यासित प्रेम गरेर मिठा मिठा कुरा गरे। अब तब सेकेमले आफ्ना बाबु हमोरलाई यसो भने, मेरी स्वास्नी तुल्याउनलाई त्यो कन्या मलाई ल्याइदिनुहोस् भन्छ। उनीहरूको शारीरिक सम्पर्क भइसकेको थियो तर उसको पत्नी त बाहिरिन्छ। यो दिनाको दुईटा दाजुहरू, यो बाह्र छोराहरू मध्ये दुईजनाको कुरा आउँछ। उनीहरू एकदम रिसाएका छन्, हाम्रो बहिनीलाई यस्तो अपमान गर्यो भनेर उनीहरू एकदम रिसाएका छन्। 34:25-31 हामी पढ्नेछ है। तेस्रो दिन जब उनीहरू साह्रै पीड़ित अवस्थामा थिए, तब याकुबका दुई छोरा दिनाका दाजुहरू सिमियोन र लेवी आफ्नो आफ्नो तरवार लिएर गुप्त रूपले शहरमा पसे र सबै पुरूषहरूलाई मार्दैछ। तिनीहरूले हमोर र उनका छोरा सेकेमलाई पनि तरवारले काटेर मारे र सेकेमको घरबाट दिनालाई लिएर गए। बुवा चाहिँले छोरालाई भन्छ, तिमीहरूले यस्तो बदला लिने काम गरेर चाहिँ अब मलाई नै नराम्रो भन्ने भयो भनेर याकुब यहाँ दुःख मान्दैछ। मेरा मानिसहरू थोरै छन्, यदि उनीहरू सबै भेला भएर मेरो विरुद्धमा हमला गरे भने मलाई र मेरो घरका सबैलाई खतम पार्नेछन्। अनि 31 पद, तर तिनीहरूले उत्तर दिए, के त्यसले हाम्री बहिनीलाई बेसिया जस्तै तुल्याउनुहुन्छ त? अब यसबाट पनि के बुझ्छ भने, याकुबका यो दुई छोराहरूले चाहिँ उनीहरूको बहिनी र त्यो सेकेम भन्नेको शारीरिक सम्पर्क हुँदैमै विवाह भएको उनीहरूले ठानेका थिएन। खालि नराम्रो काम बिगार्ने काम चाहिँ गर्यो, अपमान चाहिँ गर्यो, विवाह चाहिँ उनीहरूले माने छैन, त्यसैले शारीरिक सम्पर्कले विवाह मानिँदैन थियो। त्यस्तै गरी अर्को ठाउँमा हेर्नेछौ, उत्पत्ति 38:13 अब यहाँ चाहिँ बायुमा भएको घटना जस्ताको तस्तै लेखेको छ, हामीलाई चेतावनीहरू हुन्। मानिस पापी छ भन्ने पनि देखाउँछ यसबाट, परमेश्वर कति सहनुहुन्छ मान्छेलाई भन्ने पनि देखिन्छ है। अब परमेश्वरकै जनहरू है, यहुदा जो चाहिँ याकुबको एउटा छोरा हुन्, उसको बारेमा छ कि उसको चाहिँ ऊ र यसको उसको बुहारीको कुरा छ। छ पदबाट पढ्नु, 38:6, यहुदाले उनको जेठो छोरो एयरको निम्ति हो कि एयरको निम्ति एउटी स्वास्नी ल्याइदिए, तिनको नाउँ तमार थियो। तर के भयो भने जेठो छोरा चाहिँ मर्यो सन्तान नभइकन। क्या अब तपाईँलाई त याद छ, पहिला पनि भनेपछि यहुदीहरूको बीचमा के नियम थियो भने, के अरे, सन्तान नजन्माइकन श्रीमान मर्यो भने वंश नटुटोस् भनेर चाहिँ दाजुभाइले नै विवाह गरिदिनु पर्ने थियो। दाजुभाइले त्यो बिहा गरिदिएर जन्मिएको एउटा छोरोलाई चाहिँ दाजुको अथवा जो मरेको थियो नि उसको नाममा चाहिँ त्यो वंश खडा गरिदिनु पर्ने थियो। यहाँ 11 पदमा हेर्नुहोस् है, 11 पदमा, तब यहुदाले आफ्नी बुहारी तमारलाई भने, मेरो छोरो सेलह ठूलो नहुन्जेल विधवानै भएर तिम्रा बाबुको घरमा बस, किनभने सेलह त्यसका दाजुभाइहरू जस्तै मर्छ कि भनी उनी डराए। यसकारण तामार गएर आफ्नो माइतीमा बसिन्, अनि प्रतिज्ञा गरेको थिए कि मेरो त्यो सेलह भन्ने छोरो चाहिँ दिन्छु, ठुलो हुन दिन होइन। अब तामार पर्खिन्छ तर दिनै दिँदैन बा, तामारलाई त धोका दिए जस्तो झुटो बोले भयो नि होइन, यहुदाले गल्ती गरिरहेछ। अनि तामारले चाहिँ एउटा अर्को नराम्रो काम गर्छ, उसले चाहिँ आफ्नो भेष बदलेर अर्कै लुगा लाएर उभिन्छ। नि यहुदाले एक दिन देख्छ, हेर्नुहोस् है, अब यो चाहिँ 13 पद, ससुरा भेडा कत्रनलाई तिम्नमा जाँदैछन् भन्ने खबर तमारले पाएर विधुवाको लुगा फुगालेर घुम्टो हालेर भेष परिवर्तन गरेर तिनी तिम्नाको बाटोमा भएको ए नैम शहरको ढोकामा बसे, किनकि सेला ठूलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्। तिनले मुख छोपेकी हुनाले यहुदाले तिनलाई देखेर बेसिया भनी ठानेछ। सड़कको किनारमा गएर उनले तिनलाई भने, लौ मलाई तिमी कहाँ आउन देऊ, किनभने आफ्नै बुहारी हो भने उनलाई थाहै छैन। तिनले भनिन्, तपाईँ म कहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ? उनले जवाब दिए, बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु। तिनले भनिन्, तपाईँले त्यो नफठाउन्जेल मसँग केही चिज बन्दकी राख्नुहुन्छ कि? यहुदाले भने, म के बन्दकी राखौं? तिनले भनिन्, तपाईँको छाप र तपाईँको डोरी र तपाईँको हातको यो लट्ठी राखे हुन्छ। भनेपछि ठ्याक्कै यहुदालाई चिनाउने चिजहरू। यसैले यहुदाले तिनलाई ती चिजहरू दिए र तिनीसँग सहवास गरे, अनि उनीबाट तिनी गर्भवती भइन्। तब तिनी उठेर गइहालिन् र घुम्टो फुकालेर फेरि विधुवाको लुगा लगाइन्। यहुदाले आफ्ना बन्दकीका चिजहरू ती स्त्रीबाट निखन्नलाई आफ्ना मित्र अदुलामवासीको हातमा एउटा पाठो पठाइदिए, तर उनले तिनलाई भेट्टाएनन्। एनेममा बाटोको छेउमा बस्ने विषय कहाँ छ भनेर उनीहरूले भने यहाँ कुनै भेट्य नै छैन भनेर भन्छ। तब उनी यहुदा कहाँ फर्केर आए भने मैले त त्यसलाई भेट्टाइन, त्यस ठाउँका मानिसहरूले पनि यहाँ कुनै विषय छैन भने। यहुदाले भने ती चिजहरू त्यसैले राखोस्, न त हामीलाई लाज हुनेछ, हेर मैले यो पाठो पठाएकै हो तर हामीले त्यसलाई भेट्टाएनौ। उसले भन्थान्छ सकियो कुरा। प्राय तीन महिनापछि तिम्री बुहारी तमार वेश्याकी चालमा चलेकी छ र वेश्यापनबाट गर्भवती पनि भएकी छ भन्ने खबर यहुदालाई सुनाए। तब यहुदाले भने त्यसलाई यहाँ लिएर जलाइदेऊ। तिनलाई त्यहाँ ल्याउँदा ल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनी पठाए, यी चीजहरू जसका हुन् तिनैबाट म गर्भवती भएकी हुँ। अनि तिनले भने हेर यो छाप, यो डोरी, यो लट्ठी कसको हो। तब यहुदाले ती चीजहरू आफ्ना हुन् भनी स्वीकार गरेर भने त्यो त म भन्दा पनि धर्मी रहेछ, किनभने मैले मेरो छोरा सेला त्यसका पति हुनलाई दिइन। त्यसपछि उनले तिनीसित फेरि सहवास गरेनन्। अब अन्तिममा त्यो मैले पढेको चीजलाई म फेरि दोहोऱ्याउँछु, यो सब थाहा पाए यहुदाले होइन, अनि भन्छ म नै ठुलो दोषी रहेछु। अनि त्यसपछि के भनेको छ भने त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन् रे, भनेपछि तमारलाई तमारसँग चाहिँ उसको स्थायी सम्बन्ध भएन। अब हामीले भन्दा यदि छ नि, यदि शारीरिक सम्पर्कले नै पति पत्नी बनाउने भएको भए त यहुदाले त तमारलाई आफ्नो पत्नी बनाउनु पर्ने थियो, तर यहाँ भनेको छ तिनीसँग फेरि सहवास गरेनन् भनेको मतलब आफ्नो पत्नी तुल्याएनन्। अब एउटा कुरा यहाँ भन्नुपर्ने हुन्छ, हामी चाहिँ धेरै समय पछि जिइरहेका छौँ। अहिले जुन बेला यो घटना भएको थियो नि त्यो बेलामा चाहिँ वास्तवमा जस्तो कि एउटा बुहारी चाहिँ विधवा भयो भने उसलाई विवाह नै गर्न नहुने भन्ने नियम चाहिँ थिएन वास्तवमा। पछि चाहिँ त्यो नियम दियो है, लेवी 18 चाहिँ एकचोटि पल्टाउनुहोस् होइन, त्यो चाहिँ मोसाको समयमा मात्र दियो 18:15 तैँले आफ्नी बुहारीसित सहवास नगर, त्यो तेरी के अरे त्यो तेरो छोरा कि पत्नी हो तैँले त्यससित सहवास नगर। तर यहुदाको पालामा यो नियम थिएन, वास्तवमा उसले तमारलाई उसले पत्नी बनाउनु पनि सक्थ्यो तर उसले गरेन। यसबाट के बुझिन्छ भने यौन सम्पर्कले नै विवाह गराउँदैन, खालि त्यही कुरा मैले दोहोऱ्याउँदैछु कि शारीरिक सम्पर्क हुनसाथ विवाह हुँदैन भन्दैछु मैले, अरू उदाहरणहरू पनि छन्, यो थप्दै थप्दै जान सकिन्थ्यो तर म यहीँ रोक्छु है। यस यो बुझामा चाहिँ कि बाइबलले इतिहासमा पुरुष स्त्रीको शारीरिक सम्पर्क हुँदैमा बिहे हुँदैन। अब एकदम सजिलो साथ बुझ्ने उदाहरण त के हो भने मत्ती 1 युसुफ र मरियमको कुरा हामी त्यहाँ पढ्नेछौँ, मत्ती 1:18-25 पढ्नेछौँ। युसुफ एउटा सिकर्मी र मरियम दुवै नै परमेश्वरको भय मान्ने विश्वासीहरू थिए। यहाँ हामी पढ्छौँ है, अब येशु ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी युसुफसँग भएपछि उनीहरू सँगै बस्नुभन्दा पहिले, भनेको उनीहरूको शारीरिक सम्पर्क भएको थिएन भन्दैछ यहाँ मरियम र युसुफको, उनीहरू सँगै बस्नुभन्दा पहिले उनी चाहिँ पवित्र आत्मापट्टिबाट गर्भवती भएकी थिइन्। अब ध्यान दिएर हेर्नुहोस् त, तर उनका के भनेछ त्यहाँ शब्द पति भनेछ होइन, तर उनका पति युसुफले भनेपछि युसुफ पति हो त यहाँ भनेछ पति हो सही हो, उनका पति युसुफले धनी मानिस भएको हुनाले र जनताका सामु उनलाई प्रकट गर्न नचाहेका हुनाले उनलाई गुप्तमै के गरिदिने विचार गरे, त्यागिदिने भनेको त एउटा पतिले मात्र आफ्नो पत्नीलाई त्याग्ने कुरा हुन्छ नि, विवाह नै भएको छैन त कहाँ त्याग्छ त, बुझ्नुहुन्छ है। त्यसैले युसुफ र मरियमको वास्तवमा उनीहरू दुवैलाई पति पत्नी भनेछ, तैपनि उनीहरूको शारीरिक सम्पर्क भएको थिएन, त्यसैले शारीरिक सम्पर्क बिना पनि त्यहाँ विवाह पहिला भइसकेको देख्छ। अनि यो अझ स्पष्ट हुन्छ पछि कसरी यो के हो त विवाह भन्ने कुरा, यति कुरा चाहिँ यहाँसम्म स्पष्ट भयो कि विवाह र शारीरिक सम्पर्क एउटै कुरा होइन। अब कुरा के आउँछ भने मत्ती 19 जुन सुरुमा हेरेको थियो नि त्यहाँ त हो जस्तै थियो नि त भन्ने कुरा आउँछ। अब हाम्रो हेरौँ, अब मत्ती 19 हामी चाहिँ 6 हेर्नेछौँ, प्रभु येशूले त्यहाँ के भन्नुभएको थियो भने यसै कारण तिनीहरू अब उसो दुई होइनन् तर एउटै शरीर हुन्, यसकारण जसलाई परमेश्वरले एक साथ जोड्नु भएको छ त्यसलाई मानिसले अलग नपारोस् यो पद राम्ररी हामीले बुझ्न आवश्यक छ जसलाई कसले एकसाथ जोड्नु भएको छ परमेश्वरले अनि त्यसलाई चाहिँ मानिसले अलग नपारोस् अनि यहाँ हामी यहाँ के बुझ्छौँ भने कि सबै यौन सम्बन्ध चाहिँ परमेश्वरबाटको होइन किन यहाँ त जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ भनेको छ नि अनि यहाँ जसलाई भनेको छ अनि यो चाहिँ यो शब्द चाहिँ एक वचन हो भनेको एउटा चिजको कुरा गरेको एक वचन भनेको एउटा बहुवचन भनेको धेरैवटा अनि यहाँ चाहिँ जसलाई भनेको एक वचनमा प्रयोग भएको छ क्या जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ भनेको मतलब एउटै खालको यौन सम्बन्ध मात्र परमेश्वरले नियुक्त गर्नुभएको छ एउटै खालको शारीरिक सम्बन्ध मात्र परमेश्वरले ठिक परमेश्वरद्वारा जोडिएको भन्नुभएको छ अब यौन सम्बन्ध चाहिँ विभिन्न खालको छन् पुरुष र स्त्री हुने बीचमा हुने एउटा चाहिँ व्यभिचार हो अर्को चाहिँ परस्त्री गमन हो अनि तेस्रो चाहिँ वैवाहिक यौन सम्बन्ध हो त्यो तीनटा खालको अनि त्यो तीनटामा एउटै मात्र परमेश्वर बाटोको हो तसर्थ परमेश्वरले मान्यता दिनुहुन्न मान्छे बाटोको मान्यता प्राप्त भए पनि परमेश्वरले मान्यता दिनुहुन्न जस कि पहिलो कोरिन्थी छमा एकचोटि हेर्नुहोस् न पन्ध्र पदमा यहाँ लेखेको छ तिमीहरूका शरीर ख्रिष्टका अङ्गहरू हुन् के यो तिमीहरूलाई थाहा छैन तब के म ख्रिष्टका अङ्गहरू लगेर बेसियाकै अङ्गहरू बनाऊ अर्को शब्दमा भन्यो भने के व्यभिचार गर्नुहुन्छ अनि जवाब छ कदापि हुँदैन भन्दैछ हुँदैन यो परमेश्वरले चाहिँ मान्यता दिएको यौन सम्बन्ध होइन भन्दै हुनुहुन्छ त्यसैले गर्दाखेरि यदि परमेश्वरबाट उनीहरूको यो सम्बन्ध होइन भने चाहिँ यो बन्धनकारी पनि हुँदैन बाध्यको पनि हुँदैन उनीहरू यो मानिसबाट तोडिन पनि सक्छ यो स्थायी हुँदैन है परमेश्वरबाटको हो भने स्थायी हुन्छ मान्छेबाटको हो भने स्थायी हुँदैन किनभने बाइबलले चाहिँ जसलाई परमेश्वरले जोड्नु भएको छ मानिसले अलग नपारोस् है त्यस भए कुन चाहिँ परमेश्वरले मान्यता दिनुहुन्छ त अब मत्ती उन्नाइसमा फर्केर जाउँ होइन मत्ती उन्नाइसको पाँचमा चार पदमा अनि उहाँले जवाब दिएर तिमीहरूलाई भन्नुभयो के तिमीहरूले पढेका छैनौ शुरूमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो र उहाँले तिनीहरूलाई नर र नारी बनाउनु भयो र भन्नुभयो यही कारणले गर्दा मानिसले बाबु र आमालाई छोड्नेछ र आफ्नी अब सुन्नुहोस् है मैले अलिक छिटो पढेँ अलिक बिस्तारै जानु पर्यो यहाँ यही कारणले गर्दा मानिसले आफ्ना बाबु र आमालाई छोड्नेछ र आफ्नी स्वास्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछन् अब यो जुन मिलिरहनेछ भनेछ नि यो शब्द आफ्नी स्वास्नीसँग मिलिरहनेछ यो मिलिरहनेछ भनेको वास्तवमा शारीरिक सम्बन्ध कुरा गरेको यौन सम्बन्ध कुरा गरेको अनि कोसँग मिलिरहनेछ यहाँ भनेछ आफ्नी स्वास्नीसँग भनेपछि त यो चाहिँ परमेश्वरबाटको यौन सम्बन्ध चाहिँ को कुरा गरेको जो चाहिँ परमेश्वरले चाहिँ भन्नुहुन्छ यो स्थायी हो यो बन्धनकारी हो यसलाई चाहिँ अलग पार्न हुँदैन मानिसले अनि यहाँ देखिन्छ कि परमेश्वरबाटको परमेश्वरले मान्यता दिने यौन सम्बन्ध चाहिँ खालि पति पत्नी बीच अनि अब त्यो शब्द आउँछ कोसँग मिलिरहनेछ आफ्नो बाबुलाई छोडेर यहाँ भनेछ आफ्नी स्वास्नीसँग अब यसबाट त प्रष्टै हामीले बुझ्नुपर्ने हो ऊ त पहिले नै उसको पत्नी बनिसकेको रहेछ पहिले नै उसको स्वास्नी भइसकेको रहेछ यौन सम्पर्क हुन अगाडि नै ऊ चाहिँ श्रीमती भइसक्यो अनि ऊसँग चाहिँ ऊ मिलिरहनेछ भनेछ अथवा अर्को शब्दमा फेरि भन्यो भने शारीरिक सम्बन्धले नै पति पत्नी बनाउँदैन शारीरिक सम्बन्ध हुनु भन्दा अघि नै अर्कै एउटा कुरा हुनुपर्ने यहाँ बुझिन्छ जसले चाहिँ पुरुष स्त्रीलाई चाहिँ त्यसरी शारीरिक सम्बन्ध राख्न चाहिँ अधिकार दिन्छ यो परमेश्वरबाटको मान्यता छ यो स्थायी छ बन्धनकारी छ यो तोड्नु हुँदैन है मानिसलाई अलग नगरोस् यसै कारण अब दुई होइनन् तर एउटै शरीर हुन् यसकारण जसलाई परमेश्वर एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले अलग नपारोस् तर अघि अर्को ठाउँमा पनि थियो हो कि जस्तो देखिन्थ्यो नि शारीरिक सम्बन्ध अनुसार विवाह हो कि जस्तो त्यो ठाउँमा नि पल्टाउँ जहाँ चाहिँ अब नपल्टाउ पनि म समयको कारण त्यहाँ के थियो भने एउटा पुरुषले एउटा मगनी नभएको एउटा कुमारी केटीलाई चाहिँ उसले चाहिँ बलात्कार गर्यो अनि त्यहाँ नियम के दिएको थियो इजरायलमा अब चाहिँ उसले 50 सेकेल होइन चाँदी बुवालाई दियोस् केटीलाई चाहिँ आफ्नो श्रीमती उसले बनाउनै पर्छ उसले त्याग्न पाउँदैन भनेर चाहिँ त्यहाँ नियम बनाएको थियो अब सर नि त्यो व्यवस्थामा लेखिएको जुन नियम नि त्यो पहिलोचोटि परमेश्वरले त्यो नियम दिएको चाहिँ प्रस्थान 22 हो त्यसैले तुलना गर्नुपर्ने हुन्छ कि बाइबल बुझ्नलाई त्यसैले प्रस्थान 22 मा जानुस् त प्रस्थान 22 को 16 र 17 अब त्यही नियमलाई चाहिँ यहाँ पहिलो चोटी उल्लेख गर्दा चाहिँ अझै यहाँ अलिकति केही कुरा खुलाएको छ जसले गर्दा चाहिँ हामीलाई प्रष्ट हुन्छ प्रस्थान 22 को 16 यदि कसैले मग्नी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुक्यो भने त्यस मानिसले दुलहीको दाम दिएर त्यसलाई आफ्नी स्वास्नी तुल्याओस् अनि हेर्नुहोस् न सत्र पदमा यहाँ ल्याउँछ तर त्यस केटीका बाबुले त्यो केटी त्यसलाई दिन इन्कार गर्यो भने त्यसले कन्या केटीको रीति बमोजिम दुलहीको दाम दिनुपर्छ यहाँ त के हामीलाई स्पष्ट भयो भने एउटा कन्या केटीलाई चाहिँ कसैले यसरी चाहिँ फसाउँदा बुवाले चाहिँ हुन्न मेरो छोरीलाई चाहिँ तिमीलाई अझ तँलाई भन्थ्यो होला दिन्न भन्न सक्थ्यो होला होइन म चाहिँ दिन्न होइन तिमीले चाहिँ बिगारेकै हो तर दिन्न भनेर उसलाई चाहिँ उसको श्रीमती हुनलाई चाहिँ नदिन सक्थ्यो यहीँ भनेको छ तर बुवालाई चाहिँ उसले चाहिँ दाम तिर्नु पर्थ्यो उसको दण्ड हो नि त त्यो अनि जुन ठाउँमा श्रीमती उसलाई चाहिँ बिहा गर्नुपर्छ भनेर भनेको छ नि अब यदि बुवाले रोकेन भने त्यो पनि उसलाई सजाय हो वास्तवमा होइन खालि उसले चाहिँ अरूलाई बिगार्दै हिँड्न चाहिँ नपाओस् भनेर होइन अनि त्यसैले गर्दाखेरि यहाँ हामीलाई अब के प्रश्न भयो भने फेरि शारीरिक सम्बन्धले उनीहरूलाई चाहिँ श्रीमान श्रीमती बनाएको हुँदैन रहेछ भएको भए त बुवाले त्यहाँ रोक्नु हुँदैन थियो नि होइन परमेश्वरले जोडेको भए त मानिसले अलग नगरोस् भने तर यहाँ चाहिँ अलग उसले चाहिँ म दिन्न भन्न सक्थेँ भनेको मतलब मेरो छोरीलाई दिन्न भनेर अब त्यो पनि प्रश्न भयो त्यसैले त्यसैले कतिचोटि बाइबललाई सरस्वती पढ्दा चाहिँ हो शारीरिक सम्पर्कले नै विवाह हुन्छ जस्तो देखे तापनि फेरि केलाएर हेर्दाखेरि चाहिँ होइन रहेछ भन्ने प्रश्न भयो के हुनुपर्छ त प्रश्न उठ्छ अब त्यसो होइन केले विवाह गराउँछ त एउटा पुरुष स्त्रीलाई बाइबलीय दृष्टिकोणमा छ नि यौन सम्पर्कमा प्रवेश गर्नाले नै दुईजनालाई विवाह गराउँदैन घरिघरि भन्दैछु विवाहमा यौन सम्पर्क त हुन्छ तर त्यसले नै विवाह सुरु गराउँदैन एउटा पुरुष र स्त्रीलाई पति र पत्नी भइसकेपछि उनीहरू शारीरिक सम्पर्क गर्ने उनीहरूलाई अधिकार छ तर अर्कै कार्यले एउटा एक्लो व्यक्तिलाई चाहिँ विवाहित अवस्थामा पुर्याउँछ त्यसैले अब त्यो चाहिँ म छुटकरीमा अब भन्नेछु बाइबलले जवाब चाहिँ यो हो तपाईँहरू चाहिँ मलाई कि दुई अध्यायमा पल्टाउनुहोस् होइन बाइबलमा प्रष्टै लेखेको छ कुन कुराले परमेश्वरको दृष्टिमा चाहिँ यो विवाह हुन्छ मलाई कि दुई अध्याय अब हामीले अहिलेसम्म के हेर्दै आयो भने के देख्यो भने दुईजना एउटा पुरुष र स्त्री छन् होइन उनीहरूको शारीरिक सम्पर्क हुँदाखेरि चाहिँ परमेश्वर खुसी नै हुने तर फेरि अर्को दुईजना शारीरिक सम्पर्क हुँदा चाहिँ त्यो पाप हुने परमेश्वरले घृणा गर्ने न्याय गर्ने अब दुवैले नै यौन सम्पर्क राखे हुन् अब एउटामा चाहिँ परमेश्वर खुसी नि एउटामा चाहिँ परमेश्वरले दोषी ठहराउने भनेपछि त हामीले बुझ्नु पर्यो परमेश्वरको आँखाले हेर्दा चाहिँ कुन कुराले फरक पार्यो त कुन कुराले फरक पार्छ एउटा चाहिँ परमेश्वरले ठहराए अनुसार उनीहरू शारीरिक सम्पर्क हुनु अगाडि नै उनीहरू पति पत्नी भइसकेका थिए दोस्रो चाहिँ परमेश्वरले नियुक्ति गर्नुभएको विपरीत उनीहरू श्रीमान श्रीमती नबनिकन नै उनीहरूले सम्पर्क गरे त्यसैले परमेश्वरको दृष्टिमा चाहिँ यो शारीरिक सम्पर्क निष्कलङ्क हुन शुद्ध हुन चाहिँ विवाहको कार्य चाहिँ पहिला हुनै पर्छ है अनि त्यसैले यो विवाह चाहिँ वास्तवमा एउटा करार बाँध्ने काम हो करार बाँध्ने काम करार भनेको दुई पक्षको बीचमा चाहिँ एउटा सम्झौताको काम हो जुन चाहिँ करार बाँधेपछि मात्रै एउटा पुरुष स्त्री चाहिँ श्रीमान श्रीमती हुन्छ मलाकी दुईको चौधमा अब हामी पढ्नेछौँ मलाकी दुईको चौधमा यस्तो ल्याएको छ तिमीहरू सोध्छौ किन किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानी पन्की स्वास्नीको बीचमा साक्षीको काम गर्दै हुनुहुन्छ के अरे एउटा श्रीमान र श्रीमतीको बीचमा चाहिँ परमेश्वर साक्षी हुनुहुन्छ अरे साक्षी भनेको परमेश्वरले जस्तै कुनै पनि भनौँ लेनदेन कारवाही इत्यादि हुँदाखेरि चाहिँ साक्षी बसिन्छ नि यो दिएको हो लिएको हो होइन साक्षी भनिन्छ नि होइन अनि परमेश्वर चाहिँ साक्षी बस्नुहुन्छ जब चाहिँ त्यहाँ विवाह भएको हुन्छ भनेछ अनि यहाँ भनेछ तिमीहरूको जवानीपनको पनकी स्वास्नीको बीचमा तिमी र तिम्रो जवानीको पनकी स्वास्नीको बीचमा साक्षीको काम गर्दै हुनुहुन्छ किनकि तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यो यहाँ चाहिँ के को कुरा गर्दैछ भने एउटा पुरुषले चाहिँ विवाह गरेको अनि ठिक तरिकाले विवाह गरेको आफ्नो श्रीमतीलाई चाहिँ लाई चाहिँ त्यागे छ अनि परमेश्वरले भन्छ तिमीले त उसँग गरेको विश्वास भङ्ग गर्यो यद्यपि तिमी तिम्री जीवन साथी जीवनभरि साथी हुन्छु भनेर चाहिँ त्यहाँ करार बाँधेको थियो विवाह भनेको थियो वास्तवमा तर उसले चाहिँ अब त गए है म अब त तिम्रो आफ्नो बाटो लाग्यो तिमीले जेसुकै गर भनेर चाहिँ भन्दैछ भने त्यो त विश्वास भङ्ग गर्दैछ यद्यपि तिनी तिमीले जीवन साथी र यहाँ भनेछ र वैवाहिक करारमा विवाह त एउटा करार रहेछ दुई व्यक्तिको बीच परमेश्वर चाहिँ साक्षी रहेछ वैवाहिक करारमा बाँधिए कि अनि यो चाहिँ यो छोड्न नहुने रहेछ है यो बन्धन पूर्ण रहेछ है वैवाहिक करारमा बाँधिए कि स्वास्नी हो भन्दैछ यो पदले हामीलाई स्पष्ट देखाउँछ कि विवाह परमेश्वरको दृष्टिमा चाहिँ एउटा करार बाँध्ने काम हो साँचो विवाह भएको छ भने हामी विश्वासीहरू भएकोले चाहिँ विश्वासीहरूको सामु परमेश्वरको सामु मण्डलीमा चाहिँ दुई व्यक्तिले होइन मान्छेको सामु साक्षीको बीचमा पनि बाँध्ने करार ताकि यो करार बाँधेकै हो भनेर चाहिँ परमेश्वर साक्षी हुनुहुन्छ हामी पनि त्यहाँ साक्षी भयो भने त्यहाँ दोष लाउने ठाउँ हुँदैन यो करार बाँध्दाखेरि चाहिँ अनि मुख्य नै त्यही हो मुख्य चाहिँ त्यो दुईजनाले एकअर्कालाई हामी करारमा बाँधिन्छौँ त्यो करारमा चाहिँ चटकनियो भन्यो भने केटा पक्षले भन्छ म तिमी फलानालाई होइन मेरो पत्नी हुनको लागि चाहिँ म तिमीलाई चाहिँ स्वीकार गर्दैछु अनि म चाहिँ मेरो जिम्मेवारी म पति भएर गर्नुपर्ने जिम्मेवारी सबै पूरा गर्छु सजिलोमा गाह्रोमा हामी गरिब भए पनि धनी भए पनि रोगी भए पनि बिरामी भए पनि है अनि त्यो गर्न सक्दैन भने उसले त्यो करार बाँध्न सक्दैन भने उसले बिहा गर्न सक्दैन है त्यो करार परमेश्वरको सामु हो अनि उसले चाहिँ म तिमीलाई छोड्ने छैन मृत्युले हामीलाई अलग नगरेसम्म अनि त्यो पनि भनिराखिन्छ मृत्युले तिमीलाई र मलाई अलग नगरेसम्म चाहिँ हामी बाँधिएको हुन्छ है अनि त्यसपछि केटीले पनि भन्नुपर्छ त्यो नमलीसँग पत्नी बन्दैन होइन म फलान तिमीलाई अनि त्यही कुरा त्यही प्रकारले दोहोऱ्याइन्छ अनि त्यसलाई विवाहको करार भन्छ मण्डलीमा त्यसरी विवाह गरिन्छ है त्यो चाहिँ एउटा सार्वजनिक कुरा हो अब यो करार हो त्यसैले करार भन्ने शब्द चाहिँ अलिक बुझ्नु पर्यो होइन करार भनेको चाहिँ एउटा बन्धनपूर्ण सम्झौता अथवा एउटा प्रतिज्ञा एउटा बन्धनपूर्ण कुरामा चाहिँ म मेरो यो भाग पूरा गर्छु उसले पनि म पनि यो भाग पूरा गर्छु अनि हामी यो गर्नेछौँ म पनि त्यो गर्ने दुवैले यो गर्नेछैन दुवैले यो गर्नेछु अनि वास्तवमा कानुनमा यो शब्द धेरै प्रयोग हुन्छ सुन्नु भएको छैन करारनामा सुन्नु भएको छ त्यो शब्द करारनामा भने एउटा कागज बनाउँछ ल दुईजनाको चाहिँ यहाँ कागज बनाउने करारनामा भन्छ त्यसलाई चाहिँ होइन अनि त्यसलाई चाहिँ त्यो चाहिँ विभिन्न खालको करारनामा होला मिलापत्रको करारनामा होला त्यहाँ चाहिँ अथवा के को करारनामा होला अनि त्यहाँ चाहिँ सब गरेर चाहिँ त्यहाँ साक्षीहरू सहित चाहिँ म यो गर्ने छैन त्यो 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 चाहिँ अब बन्धनपूर्ण हुन्छ यदि एउटाले तोड्यो भने त्यो कागजले उसलाई के ठहराउँछ दोषी ठहराउँछ यहाँ चाहिँ परमेश्वरले नै त्यो साक्षी चाहिँ बस्नुहुन्छ भने चाहिँ गम्भीर कुरा रहेछ अनि वास्तवमा आदम र हवाको बीचमा को साक्षी थियो परमेश्वर थियो है त्यसैले त्यो विवाह थियो परमेश्वर यो सब तयार गर्नुभएको त्यहाँ भोज हुनुपर्छ भन्ने छैन भोजले विवाह बनाउँदैन त्यो करार हुनुपर्छ भोजले होइन है करारले व्यवस्था साथमा यो करार हो भन्ने कुरा चाहिँ अब म चाहिँ घरिघरि करार भन्दैछु है व्यवस्था साथको तिन म अन्त गर्न थाल्ने लागे म चाहिँ जस एउटा कुरा हामीलाई स्पष्ट होस् आज विवाह एउटा करार हो हिब्रू साथको के अरे व्यवस्था साथको तिनमा पल्टाउनु होला कृपया अनि यहाँ चाहिँ के अरे इजरायलीहरूलाई चाहिँ अन्य जातिहरूसँग चाहिँ यो यो करारमा चाहिँ तिमीहरू त्यस्तो करार चाहिँ उनीहरूसँग नगर्ने विवाह नगर्नु भन्दा चाहिँ हेर्नुहोस् है तीन पदमा सातको तीन उनीहरूसँग है इजरायलीहरू हो उनीहरूसँग मूर्तिपूजकहरूसँग विवाह बारी नगर्नु अनि जुन शब्द विवाह बारी नगर्नु भनेर अनुवाद गरेछ नि यो हिब्रूमा चाहिँ उनीहरूसँग करार नमान्नु भनेर विवाहकै कुरा हो किन यहाँ पढ्दै गयो भने थाहा हुन्छ नि तिमीहरूका छोरी तिनीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनु अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नलिनु भने यो करार चाहिँ नमान्नु है यो वैवाहिक करार चाहिँ तिमीहरू कदापि गर्नन्न अनि त्यो त हामीलाई पनि लागु हुन्छ अब विश्वासीहरूसँग त्यो करार कसरी मान्न सकिने म ख्रिस्टको अङ्ग भइसकेँ म चाहिँ अविश्वासीसँग करार बाँध्ने असम्म कुरा होइन त अब त्यस्तै गरी भन्ने कुरा विवाहको कुरा गर्दैछ अनि फेरि बाइबलमा विभिन्न विवाहहरूको हामीले यहाँ पढ्दै जाँदाखेरि विवाहको चलनहरू अलिअलि बुझ्छौँ कि पुरानो समय बाइबलीय समयहरूमा विवाहको चलनहरू हेर्दाखेरि हामीलाई के बुझ्न थाल्छ भने कि त्यहाँ एउटा चलन चाहिँ एकदमै महत्वपूर्ण चलन रहेछ जसलाई मगनी भनिन्छ है हाम्रो नेपाली भाषामा मगनी भनेर अनुवाद गरेछ त्यो शब्द केबाट आउँछ भने त्यो चाहिँ एउटा करार हो वास्तवमा मगनी भने करार हो वास्तवमा एउटा सम्झौता कागज बनाए जस्तो हो कागजै बनाउनु पर्छ भन्ने छैन मुखको करार पनि हुन्छ होइन अनि त्यो चाहिँ वास्तवमा वास्तविक विवाह नै को कुरा थियो मगनी भनेको विवाह थियो खालि त्यो चाहिँ अपुरो विवाह कुन अर्थमा भने विवाह चाहिँ विवाह नै थियो तर अपुरो के अपुरो भन्नाले खालि उनीहरू चाहिँ सहवास चाहिँ तुरुन्तै गर्दैनथे यहुदीहरूको बीचमा त 12 महिना लगाउँथे विवाह भएपछि 12 महिना माइतमा अनि 12 महिनापछि चाहिँ दुलहा लिन आउँथ्यो अनि दुलहा लिन आउनेलाई चाहिँ विवाहको भोज भनिन्थ्यो वास्तव अनि विवाह त भइसक्यो अनि मरियमको त्यही भएको वास्तवमा है त्यसैले त पति पत्नी भनिन्छ बुझ्नुभयो अब पति पत्नी उनीहरू मगनी भनेको पति पत्नी भइसक्यो अनि यहाँ के छ भने जस्तो कि म उदाहरण दिन्छु पुरानो नियममा दोस्रो समुएल 3 अध्यायमा हेर्नुहोस् त दोस्रो समुएल 3 अध्याय अनि दोस्रो समुएल 3 14 पदमा चाहिँ दाउदले साउलका छोरा इसबोशेत कहाँ पनि यसो भनेर दूतहरू पठाए मैले 100 पलस्तीहरूको खलडीको दाम तिरेर मगनी गरेको मेरी स्वास्नी मिकल मलाई सुम्पिदियो मैले त मगनी गरिसके त्यस भए त्यो मेरो स्वास्नी हो भन्दैछ मगनी गरेको अब मेरो स्वास्नी बनाउन पाऊ भनिरहेको छैन मेरो स्वास्नी हो मलाई देऊ भन्दैछ उसले होइन मगनीको कुरा चाहिँ त्यसैले के बुझ्छ भने उनीहरू चाहिँ पति पत्नी भइसकेथ्यो जस्तो कि व्यवस्था 22 पनि हेर्नुहोस् व्यवस्था 22:24 पदमा अब हामी पढ्नेछौँ अब एउटा नियम छ यहाँ चाहिँ म 23 पददेखि पढ्नु पर्ला 22:23 मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर शहरभित्रै त्यससँग सम्भोग गरेको फेला पर्यो भने ती दुवैलाई शहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नु अब याद गर्नुहोस् है मगनी भएको केटीलाई है यो मगनी नभएको केटी हो भने चाहिँ ढुङ्गाले हानेर मारिदिन्छ मगनी भएको केटीलाई किन यत्रो दोष भयो किनभने यो चाहिँ विवाह भइसकेको मानिन्थ्यो मगनी भएको भने उसको चाहिँ अर्को पतिको भइसकेको खालि ऊ त घर मात्र गएको छैन अनि यही बीचमा आएर चाहिँ यो व्यक्तिले चाहिँ त्यस्तो गर्यो अनि सहरमा भेट्यो भने चाहिँ दुइटैलाई ढुङ्गाले हानेर मारिन्थ्यो यो चाहिँ इजरायलीहरूको बीचमा है मगनी भइसकेकोले ऊ चाहिँ अर्को भइसक्यो भन्ने बुझिन्थ्यो अर्थात् ऊ चाहिँ पत्नी हो भनेछ अब यस्तो थियो कि यो मगनी भइसकेपछि यदि अब नल्याउने भन्नुको त मतलब त त्यसो भए त छोड पत्र दिनुपर्थ्यो त्यहाँ त युसुफले त्यो गर्न खोजिरहेको थियो किन उसले ठान्यो मेरो पत्नी मरियम चाहिँ गर्भवती भएछ यो त नराम्रो भयो अब म त्यागिदिन्छु भनेको छोडपत्र दिने उसले सोचाइ गर्थ्यो तर उसलाई थाहा थिएन कि यो चाहिँ परमेश्वरको अलौकिक अचम्मको अनुग्रहको योजना थियो हामीलाई बचाउनलाई हामीलाई पापबाट बचाउनलाई मुक्तिदाता पठाउनलाई अनि युसुफलाई थाहा थियो त्यसो उसलाई थाहा दिनु भयो परमेश्वरले सपनामा अनि त्यसपछि उसले त आफ्नो पत्नीलाई ल्याए अनि भनेको थियो नि आफ्नै पत्नी मरियमलाई आफू कहाँ ल्याउन तिमी नडराउ त्यसैले के बुझ्छ भने मगनी भनेको चाहिँ एउटा करार हो अनि त्यो करारमा प्रवेश गरेपछि चाहिँ त्यो चाहिँ एकदम निश्चित हुन्थ्यो पक्का हुन्थ्यो बन्धनकारी हुन्थ्यो उनीहरू चाहिँ पति पत्नी हुन्थे उनीहरू सबै कानुनी कुराहरूमा चाहिँ पति नै भनिन्थ्यो पत्नी नै भनिन्थ्यो केवल उनीहरू चाहिँ सँगै बसेका हुँदैन थियो उनीहरू सँगै बस्न अगाडि नै श्रीमान मर्यो भने त्यो मगनी भएको केटीलाई के भनिन्थ्यो विधवा नै भनिन्थ्यो अनि यदि उसले चाहिँ केही बीचमा चाहिँ विश्वासयोग्य नभएको खण्डमा उसलाई चाहिँ दण्ड नै दिन्थ्यो हामीले यहाँसम्म के बुझ्यौँ भने विवाह चाहिँ करारले हुने रहेछ त्यसैले विवाह भनेको शारीरिक सम्पर्क हुनुभन्दा पनि अगाडिको कुरा हो अनि त्यो कुरा चाहिँ के रहेछ एउटा करार दोस्रो कोरिन्थी 11 हेरौँ अब हामी विश्वासीहरूको विषयमा यस्तो भनेको छ कि हाम्रो चाहिँ मगनी भइसक्यो भने हामी विश्वासीहरू है अब यो चाहिँ यो आत्मिक कुरा गरिरहेछ विश्वासीहरूको मगनी कोसँग भएको छ होला विश्वासीहरूको मगनी चाहिँ येशु ख्रिस्टसँग भएको छ त्यो चाहिँ अनि त्यसको मतलब के हो मगनी अब छोड्न सकिन्छ होइन है मगनी भनेको हामी उहाँको भइसक्यौँ त्यसैले हामीले चाहिँ आफूलाई चोखो राख्नुपर्छ हामी चाहिँ उहाँको भइसक्यौँ भन्ने कुरा छ उहाँ त विश्वासयोग्य रहनुहुन्छ हामीलाई कहिले पनि छोड्दैन कहिले पनि त्याग्दैन बरफको अध्ययन गरेको थियो नि यति बाक्लो बरफमा जति सुरक्षित थियो त्यति सुरक्षित छ उहाँको प्रतिज्ञा, हामी चाहिँ कति विश्वासयोग्य छौँ। अनि यहाँ पावल भन्ने विश्वासीले चाहिँ कोरिन्थका मानिसहरूलाई चाहिँ सुसमाचार सुनाएकोले उसले के भन्थ्यो भने, मैले मगनी गरिदिए हो तिमीहरूलाई ख्रिस्टसँग भन्छ उसले। अनि यहाँ लेखेको छ दोस्रो कोरिन्थी 11:2, किनकि म ईश्वरीय ईर्ष्याले तिमीहरूका लागि ईर्ष्यालु भएको छु, किनकि एउटी चोखी कन्याको रूपमा तिमीहरूलाई ख्रिस्ट कहाँ अर्पण गरौँ भनेर मैले एउटा पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु। हेर्नु न, मगनी कोसँग एउटा पति भनेपछि उहाँ चाहिँ हाम्रो पति भइसक्नु, त्यसैले ख्रिस्ट मण्डली ख्रिस्टको दुलही भनेको छ। अनि FC5 त्यहाँ अघि पल्टन लागेको त्यहीँ हो, तर कुनै बेला फेरि हेर्नुहोस् होइन, हामी चाहिँ ख्रिस्टका हौ भनेर त्यसरी जिउनुपर्छ। म संसारको होइन, म अन्ध संसार कसको हो, संसार त शैतानको हो है, शैतानको चलाइरहेछ, म त्यसपट्टि छैन भनेर जिउनुपर्छ। म ख्रिस्टको हुँ, बुझ्नुभयो। ल एउटा भजन गाउँ अनि अन्त गर्नेछु।